الحمد لله وكفى سلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يوم لا ينفع مال ولا بنون إلا من أتى الله بقلب سليم صدق الله العظيم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وأصحابه وأزواجه وبارك وسلم बुजुर्गों और भाइयों और दीनी माँ बहने इस्लाम एक दीन है जाने और इसमें हर फर्द को अपनी हैसियत और अपनी पोजीशन में रहते हुए दीनी अहकाम पर अमल और उसे अपनी जिंदगी और अपनी हैसियत में जारी करना एक मुसलमान होने के नाते से जरूरी है। नादार और पल्लाश और गरीब उसके लिए भी है ये दीन और जो मालदार है उसके लिए भी ये दीन है। फकीर को उसकी फकीरी में जिंदगी कैसे गुजारनी है इसका तरीका भी बदलाया गया है और उसके अमली नमूने भी हमारे सामने हैं। मालदार को अपनी मालदारी और माल में किस तरह से जिंदगी गुजारना है उसके उसूल और जवाबित भी किताब और सुन्नत में मौजूद है। न फकीरी बुरी है न अमीरी। बेमाल होना नादार होना यह भी एक हालत है। मालदार होना यह भी एक हालत है। ये दोनों हालतों में इंसान को जो भी हालत में हो उसके अहकाम को बजा लाना है। मालदार को अपनी मालदारी में अहकाम पर अमल करना है, गरीब को अपनी गुर्बत के साथ अहकाम दीन पर अमल करना है। माल अपनी जात के एतबार से बुरा नहीं है। माल कमाया किस तरह जा रहा है यह अहम है मुसलमान के लिए कि उसकी कमाई और उसकी आमदनी जायज और हलाल हो। जायज आमदनी और हलाल आमदनी जितनी भी कोई बढ़ाता है मना नहीं, नियत अच्छी होनी चाहिए। नियत यह होनी चाहिए कि इस माल में अल्लाह के हुकूक और अल्लाह के बंदों के हुकूक जो अदा करने हैं उसमें इंशाअल्लाह मैं कमी नहीं करूंगा। अगर इस माल में ज़कात सदकाते वाजिबा सदकाते नाफिला दिए जा रहे हैं तो यह माल बवाल नहीं है। लेकिन जब माल आता है तो दूसरे अहवाल लेके आता है। फख्र बुरा नहीं। इस्तिलाह-ए-शरीयत में फकीर किसको कहेंगे? اصطلاح شریعت میں فقیر وہ ہے جس کی ضروریات زندگی بھی پوری نہ ہوتی ہوں, روزمرہ کی جو ضروریات ہیں وہ بھی بیچارہ پوری نہ کر پاتا, یہ فقیر ہے. اور جو اپنی روزمرہ کی ضروریات بإطمینان پوری کر لیتا ہو, اتنی کمائی کسی کے پاس ہے تو وہ شریعت کی نظر میں فقیر نہیں ہے. اب حدیث شریف میں فرمایا کہ کچھ لوگ ایسے ہیں کہ فقیری ان کو برداشت نہیں ہوتی, کان الفقر ان یکون کفرا. بعض فقر و فاقہ وہ ہیں کہ آدمی پریشان ہو کر کوئی جملے غلط نکالے گا یا کمائی غلط اختیار کر لے گا تو یہ اس کا فقر, اس کو کفر تک لے جائے گا. صحابہ کرام غریب تھے لیکن اپنے حال پر انتہائی طور سے مطمئن تھے. نبی کریم صلی اللہ علیہ وسلم کے دربار میں حضرت مصعب بن عمیر آئے, جوان صحابی ہیں, ایک چادر پہنی ہوئی اور اس میں بھی چمڑے کے ٹکڑوں کے پیوند لگے ہوئے, کپڑے کے اندر چمڑے کے پیوند. ان کا یہ حال احسان دیکھ کر حضور پاک صلی اللہ علیہ وسلم کو رونا آ گئے اور فرمایا, جانتے ہو کیوں رونا آیا ان کے؟ دین قبول کرنے کے بعد مصعب بن عمیر کا یہ عالم ہے اور اس سے پہلے مصعب بن عمیر کی زندگی میں دیکھ چکا ہوں. ان کی خوشبو انتہائی طور پر قیمتی, ان کا جوتا انتہائی بہترین, لباس نہایت عمدہ, لیکن دین قبول کرنے کے ساتھ امتحان اور حالات جو آئے ہیں اس میں عالم یہ ہے, لیکن مصعب بن عمیر راضی. دین آیا لیکن اس کے ساتھ فقر کی شکل میں امتحان آیا تو اس کو برداشت بھی کر رہے ہیں, خوشی خوشی کھیل رہے ہیں. ورنہ مال کی وجہ سے فتنے برپا ہونے کو حدیث میں بیان کرنا ہے. فرمایا کہ اس وقت تو تمہارا کیا عالم رہے گا, کہ جب تمہارے حکام بدترین لوگ ہوں گے, یہ تمہارے لیے امتحان, تمہارے مالدار بخیل ہو جائیں گے اور تمہارے فیصلے عورتیں کریں گی, تمہارے پاس شورائی نظام ختم ہو جائے گا. جب تک تمہارے پاس مالدار سخی ہوں, تمہارے عمر اچھے ہوں, تمہارے معاملات مشوروں سے طے ہوتے ہوں, فرمایا جب تک تمہارے اندر خیر باقی رہے گی اور جب یہ چیزیں چلی گئی تمہارے اندر سے خیر جاتی رہے گی, اور جب خیر جائے گی تو شر آئے گا. شر ہے فتنوں کا نام, حالات کا نام, حالات آئیں گے. آج حالات سے دو چار ہے دنیا, حالات سے کیوں دو چار ہے؟ مال کی کثرت کی اور فراوانی کی وجہ سے لوگ حیران. پہلے مال نہیں تھا تو پریشان تھے اور اب مال کثرت سے آیا تو پریشان. نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد ہے کہ ہر امت کے لیے ایک فتنہ ہے اور میری امت کا فتنہ مال ہے. پھر نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ میرے امتیوں, تمہارے غریب ہو جانے کا اور تمہارے فقیر ہو جانے کا مجھے غم اور درد نہیں ہے, فکر نہیں ہے کہ تم فقیر ہو جاؤ کہ میری امت ہی کیا کریں گے, کہاں سے کھائیں گے. مجھے تو اس بات کی فکر ہے کہ مال کتنا آئے گا, اتنا آئے कि एक दूसरे से माल के अंदर जैसे यहूद और नसारा आगे बढ़ने की कोशिश करते हैं, तुम करते रहोगे और ये तुम्हारी तबाहियों का सबब न बन जाए जैसे कि यहूद और नसारा की तबाहियों का सबब उनका माल बन गया है। हदीस पाक में एक बेहतरीन मुआजना बयान किया है। वो मुआजना क्या है? सरकार ने तरकीब इतनी बेहतरीन बनलाई है कि इसकी वजह से आदमी का माल के लिए दौड़ना कम होगा और आमाल के लिए दौड़ना ज्यादा होगा। वो क्या है? यूं फरमाया कि जब दुनिया का मामला आए तो अपने से नीचे वाले को देखना, जब दीन का मामला है अपने से ऊपर वाले को देखना। अगर इस तदबीर पर उम्मत का अमल हो जाए तो ये जो तनाफुस और ये तसाबुक माल के लिए दौड़ भाग और रात तक बेचैन और बेकरार और उसके बाद भी कि इतना माल आगे भी आदमी को अच्छी नींद आती हो, सुबह तक अच्छे माल से नींद अच्छी आए जरूरी नहीं। फुटपाथ पर लेटा हुआ आराम से सो सकता है लेकिन करोड़ों में खेलने वाले को नींद की गोलियां भी सुला नहीं सकती, परेशान। तो माल असबाब राहत तो हो सकता है लेकिन माल आए और हकीकत में राहत भी आए जरूरी नहीं है। अच्छी बात तो यह है जो बुजुर्गों ने फरमाई थी कि अमीरी और फकीरी दोनों बहनें हैं, दोनों को हजम करना सीखो। माल आए तो माल को हजम करना सीखो और फख्र आ जाए तो फख्र को बर्दाश्त करना सीखो। मौलाना आजाद मरहूम करोड़ों में थे तो उस शान से रहते थे। एक दौर वो आया कि दलिया और सूखी रोटी उतनी ही लुत्फ के साथ खाते थे जैसे हम लोग बिरयानी खाते हैं और दाल की फजीलतें बयान करते थे और कहते थे ये बड़ी मुकव्यात में से है, कितना लुत्फ आ रहा है, जबकि हजारों की डिशें भी खाते थे। जब ये हाल में आए तो इस हाल में भी खुश, हर हाल में खुश रहना, यह हरेक के बस की बात नहीं। एक गरीब गुरबत से मालदारी में आएगा तो उसको कम से कम एहसास होगा माल के आने के बाद, लेकिन मालदार खुदा ना खास्ता गरीब हो गया शिकवे शिकायतों में ही मर जाएगा क्योंकि उसने यह हाल कभी देखा नहीं। वाकियात में लिखा है कि बादशाह को उसकी बादशाहत पर जो घमंड, अमीर को उसकी इमारत में और मालदार को उसकी दौलत में जो गुरूर होता है, ये गुरूर को तोड़ने के लिए एक फकीर जो है किसी बादशाह के दरवाजे पर पहुंचा और दरवाजे पर जाकर बवाब जो था वहां का जो वॉचमैन था, आपने देखा होगा दिल्ली गए होंगे एक जगह और वहां आप बर्तानिया चले जाइए तो वहां 10 डाउनिंग स्ट्रीट में वो जो बड़ा दरवाजा है वो दरवाजे पर हमेशा पहरेदार 24 घंटे बगैर हिले चले बगैर हरकत के स्टेच्यू बने हुए क्यों खड़े। धोखा हो जाता है लोगों को कि ये बुत रखे हैं यहां, हिलते भी नहीं हो, बड़ी तनख्वाह उनको मिलती है, लोग हिल हिल के भी कुछ हासिल नहीं कर रहे हैं, बगैर हिले उनको मिल रहा है। दुनिया के लिए सब कर रहे हैं। उस दरबार से जाके कहा कि मुझे बादशाह से मिलना है, दरबार ने कहा ये तो मिलने का वक्त नहीं है और तुम्हारी हैसियत क्या है, जरा लिबास देखो अपनी शान देखो, बादशाह से क्या मुंह लेकर मिलोगे, ऐसी हालत में मिलोगे, ऐसे बेढंग तकड़े कपड़े तुम्हारे मेले कुचेले गंदे और बादशाह से मिलने की तमन्ना। फरमा मेरी रिश्तेदारी है। क्या रिश्तेदार होते हो तुम? कहा मेरी वाइफ और बादशाह की वाइफ बहन है, इतना करीबी रिश्ता है, तो बउआ दौड़ गए और जाकर उसने बादशाह की खिदमत में कहा कि आपका बहुत करीबी कोई गरीब रिश्तेदार आया है, क्या रिश्ता है भाई उसका? यो फरमाया कि बादशाह और वो दोनों मबजूर थे, जिसे हमारी ठेठ जबान में साड़ू भाई कहते हैं। अच्छा तो कहा, मुझे तो याद नहीं है कि मेरी आहिया की कोई बहन हो, असल में मालदारों को रिश्ते भी कम याद रहते हैं, माल आने के बाद रिश्ते खत्म हो जाते हैं। गरीब रिश्तेदार भी आके कहता है हमारे रिश्तेदार होते हैं आप, होते होंगे, फरमाओ काम क्या है? काम करने के लिए दुनिया में बहुत लोग हैं, आपको खाली रिश्ता बताने आए हैं कि आप मालदारी के सामने कहीं अपने कोई भी रिश्तेदार को भूल न जाएं, क्योंकि सिला रहमी करना और रिश्तेदारियों को बरकरार रखना एक मोमिन की शान है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की दावतों में एक दावत यह है कि आप किस चीज की दावत देते हैं? अबू सुफियान रजी अल्लाह तआला ने कहा था सिला रहमी की दावत देते हैं, रिश्तों को जोड़ने की और आपस में ताल्लुकात को उस्तवार रखने की दावत देते हैं। यहां तो जरा सी बात पर इतना बड़ा खटराक पैदा होता है कि यूं कहता है कि मैं तेरी मौत मैयत में नहीं आऊंगा तो मेरी खीर खाने मत। इतने हद तक जो है ताल्लुकात को तब कर दिया जाता है छोटी सी बात पर, शादी में तूने बुलाया नहीं मुझे, पड़ोस वालों को कंपोज भी नहीं और मुझे याद तक नहीं किया, हालांकि बचपन में मेरे तेरे ऊपर एहसानात रहे, भूल गया तू, सब कुछ तूने फरामोश कर दिया, बड़े पेट वालों को दावत दिया, गरीब को भूल गया। तो भाई रिश्तेदारी आपने लाई, इसने अपनी बेगम को बुलाया और बेगम को बुलाकर पूछा कि ऐसा कोई रिश्ता मुझे याद है तेरी और कोई बहन थी? कहा नहीं। तो कहा एक आदमी आया हुआ है, रिश्तेदारी बतला रहा है, तेरी और बहन भी थी, याद तो नहीं पड़ता लेकिन बुलाओ तो सही, बुलाया गया। इसके हाल को देखकर बादशाह ने कहा आइए मेरे हमजुर साहब, आइए तशरीफ लाइए, बड़ी दूर की रिश्तेदारी आपने बताई और मियां बीवी खूब हंसे। अब वो अल्लाह वाले ने अपना जो सबक पढ़ाना है वो शुरू किया, सबक पढ़ाया, यूं फरमाया कि बादशाह सलामत जो आप हंस रहे हैं ना मेरे फजल पर, मेरी चादर पर, मेरे कपड़ों पर, मेरी हैसियत पर जो आप हंस रहे हैं, कोई बात नहीं हंसिए, लेकिन यह हंसना याद रहे कि यह फकीरी मेरी इख्तियारी चीज नहीं, अल्लाह की तरफ से दी हुई चीज है, अल्लाह के फैसले पर हंसना है ना आपको, तो हंसो अल्लाह के फैसलों पर, फिर अल्लाह की पकड़ का इंतजार भी करो, जो अल्लाह के फैसलों पर हंसते फिर अल्लाह की पकड़ भी उनके पीछे आती है, फिर इंतजार करो। अब सहम गया बहुत, क्योंकि था मुसलमान बादशाह, बहुत घबरा गया कि जब इस कदर बेहतरीन वाद और नसीहत कर रहा है तो तुमने ऐसी गलत बात क्यों कही? ये बात भी अगर तू साबित कर दे तो मैं तुझे इनाम दूंगा, पर मैं इनाम लेने नहीं आया, लेकिन मैं यह साबित करूंगा कि मैं झूठ नहीं बोल रहा हूं, मैं जो कह रहा हूं सच कह रहा हूं। ये जुमला तुम्हारे लिए इबरत का सामान बनेगा, बदलाव मैं तुम्हारा मफजूल कैसे हुआ, मेरी आकिया और तुम्हारी आकिया आपस में बहने कैसी हुई, बताओ। ये वाकया हमारे हजरत शेख दामत बरकातों को बयान फरमाते हैं, फरमाया कि बादशाह सलामत अमीरी और फकीरी दो बहनें हैं, अमीरी और फकीरी दो बहनें हैं। अमीरी आपके हिस्से में आई है, फकीरी मेरे हिस्से में आई है, तो हम दोनों हमजुल हुए कि नहीं? मैं आपको बताना चाहता हूं कि जैसे ये दो बहनें हैं, ये दो हालतें हैं इंसान की, किसी को अल्लाह अमीरी से नवाज देता है और किसी को फकीरी दे देता है। वो फकर के रास्तों से जन्नत तक पहुंचता है, ये माल दौलत के रास्ते से जन्नत तक पहुंच सकता है, सिर्फ ये है कि इसे माल बरत ना आ जाए। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब दुनिया का मामला है अपने से नीचे वाले को देखना, क्योंकि ऊपर वाले को देखोगे तो तुम्हारी दौड़ भाग बढ़ जाएगी कि मुझे उस लेवल तक जाना है, तुम्हारा चैन सुकून सब खत्म हो जाएगा, तुम दौड़ते रहोगे और मुकद्दर में जो है उससे ज्यादा मिलने का नहीं। अल्लाह ने हर चीज लिख दी है, तय कर दी है, रोजी भी लिख दी है, मुकद्दर में जो रोजी तय है उससे ज्यादा मिल नहीं सकती, उससे कम मिल नहीं सकती, वो मिल के रहे हर पैर को हिला रहे सब। और फरमाया कि दीन का मामला जब आ जाए तो दीन के मामले में अपने से ऊपर वाले को देखना, क्योंकि अगर आप फर्ज पढ़ते हैं वो सुन्नत भी पढ़ता है, उसको देखकर आपको शौक पैदा होगा, लेकिन आज ये होता है कि फर्ज वाला ये देखता है कि कौन फर्ज नहीं पढ़ रहा है तो शुक्र अदा करके सुन्नत नहीं पढ़ता। हालांकि होना ये चाहिए कि फर्ज पढ़ने वाले को उस आदमी को देखना चाहिए जो सुन्नतें नहीं छोड़ता, और जो सुन्नतें भी पढ़ रहा है उसको देखना चाहिए कि कौन नवाफिल भी नहीं छोड़ता, वहां तक जाने की कोशिश करना चाहिए। तो नेकियों के अंदर आगे बढ़ने का मिजाज बनाओ, बस तबीबुल खैरात भलाइयों में आगे बढ़ो। हजरत अब्दुल रहमान इब्ने औफ रजी अल्लाह तआला अन्हु बड़े मालदार सहाबा हैं, माल को इन हजरात ने दिल में जगह नहीं दी। मौलाना रूह ने बहुत अच्छी मिसाल बयान की, असल में अब्दुल्ला के सामने होते हैं पूरे मनाजिर, तो जिस तरह से चाहते हैं बात बयान कर सकते हैं, उनके सामने पूरा दीन खुला हुआ होता है। जैसे मेराज के मौके पर जब सवाल किया कि बैतुल मक्दिस के जीने कितने और उसके दरवाजे कितने और उसमें खंभे कितने, मुश्किल था। अगर मैं आपसे पूछूं कि आप अभी नीचे से ऊपर चढ़कर आए कितने स्टेप चढ़कर आ पाए, बता सकते हैं? डेफिनेटली अंदर से कोई जो रोजाना चढ़ते होंगे वो भी नहीं बता सकेंगे, जिम्मेदार कभी बताते जिन्होंने कर पाए। कितने खंभे हैं, कितने सुतून हैं, कितने पंखे लगे हुए हैं, मुश्किल है क्या? क्योंकि जब आदमी जानता है और किसी जगह काम के लिए जाता है तो मस्जिद में आएगा तो नमाज पढ़ने आएगा, पंखे गिनने थोड़ा आएगा। हाँ, मेरी तकरीर में ऐसा होता है कि लोग नहीं होते तो लोग पंखे गिनते हैं कि पर लोग ज्यादा है कि पंखे ज्यादा है, लेकिन आम मतन आदमी मकसद लेके आता है तो नजर उसकी मकसद पर होती है। जब से मैं चला हूं मेरी मंजिल पर नजर है और रास्ते में कोई मील का पत्थर नहीं है। तो जो लोग मकसद पर नजर रखते हैं वो इधर उधर की चीजों पर कम नजर रखते हैं। अब उन्होंने सवाल किया तो ऐसा पेचीदा कि तुम कहते हो मेराज में तुम बैतुल मक़दिस देख के आओ, बताओ कितने स्टेप हैं, कितने सुतून, कितने दरवाजे। अल्लाह ताला ने सब मंजर बिल्कुल सामने कर दिया, इतना सामने किया, इतना सामने किया कि हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम गिनते थे 1 2 3 4 5 फरमाए इतने सुतून हैं। स्टेप गिने हुज़ूर ने 1 2 3 4 5 कितने स्टेप हैं। अल्लाह वालों पर अल्लाह ताला दीन को ऐसा खोल देते हैं जैसा कि मेराज के मौके पर बैतुल मक़दिस को अल्लाह ताला ने सरकार पर खोला। अब मौलाना रूम मिसाल बयान कर रहे हैं, मौलाना रूम की मसनवी क्या है ये खुद मौलाना फरमाते हैं कि मसनवी है मौलवी है मानवी दस कुरान दस बाने पहलवी। फारसी जबान में कुरान करीम के मजामी देखना हो तो मेरी मसनवी देखना हो, اور کیا کرنا پڑتا ہے؟ فرماتے ہیں جب تک آدمی کسی اللہ والے کے دروازے پر اپنے آپ کو خاک نہیں کرتا وہاں تک اسے کوئی حاصل بھی نہیں ہوتا. خواجہ بن دارد کے دارد حاصل حاصل خواجہ بجد بن دارنیس. اگر کوئی آدمی سمجھتا ہو اپنے ذاتے کہ میں نے بہت کچھ حاصل کر لیا تو اس نے کچھ حاصل نہیں کیا. اور جب تک اپنے آپ کو مٹا کے خاک نہیں کر دے گا اللہ والوں کی عبادت کچھ حاصل نہیں ہوگا. اس لیے کیا کہا؟ تینوں کال رہا پہ گزار مرد حال شمو و پیش مرد کامل پامال شمو. بس کسی کامل کے پاس اپنے آپ کو فنا کر تو پھر تجھے جو ہے اللہ تعالیٰ ہمیشہ کی باقا جو ہے وہ عطا فرمائیں گے اور کامیابیاں جو ہے وہ تجھے عطا فرمائیں گے. اس لیے کیا کہتے ہیں مولانا کہ مولوی ہرگز نشد مولائے روم تا بلا میں شمس تبریزی نشد. فرماتے ہیں کہ جب تک میں نے اپنے آپ کو شمس تبریز کے دروازے پر مٹا نہیں دیا وہاں تک لوگوں نے مجھے مولانے روم نہیں کہا, مجھے مولائے روم بنا دیا وہاں فنا ہونے نے. مثال کتنی اچھی بیان کرتے ہیں, مال کی حیثیت بیان فرماتے ہیں. فرماتے ہیں کہ آپ اندر زیر کشتی پشتی اس کشتی کے نیچے اگر پانی چل رہا ہے تو کشتی منزل پر پہنچے گی, کشتی اوپر ہے پانی نیچے یہ منزل پر پہنچے گی. لیکن اگر کشتی کے اندر پانی آ جائے گا, آپ اندر کشتی حالانکہ کشتی اس فرماتے ہیں اگر کشتی کے اندر پانی آئے تو کشتی کی ہلاکت ہے. مال اگر دل کے باہر ہو تو فرماتے ہیں خیر ہے, لیکن مال کی محبت دل کی کشتی کے اندر اگر آئی دل کو ڈبا کر ختم کر دے گی, تباہ ہو جائے گی, یہ دل کی بستی برباد ہو جائے گی. اس لیے اللہ والے فرماتے ہیں کہ مال جو ہے یہ بری چیز نہیں ہے بلکہ محبت مال جو ہے جو انسان کو اتنا دوڑائے اتنا دوڑائے. حالانکہ حدیث میں فرمایا کہ رزق مقسوم والحدیث محروم, رزق تو تقسیم شدہ ہے اللہ کے یہاں سے لیکن اس کا لالچی جو ہے وہ محروم ہوگا. اس لیے وہ ہمارے یہاں گجراتی میں بھی کہاوت ہے کہ لوبیا ہوئے ત્યાં ભૂતા રાખું કે નથી બનતા. તો વાત નહીં અર્જ કર રહા થા કે શરીયત મેં દોનો હૈસિયતો કો અબ અબ્દુલ રહમાન ઇબ્ને ઔફ رضی اللہ تعالی عنہ کے پاس کتنا مال. غوث اعظم سیدنا عبد القادر جیلانی رحمت اللہ علیہ روزانہ نیا ڈریس پہنتے تھے, مجھے آپ کو بھی نصیب نہیں, روزانہ نیا ڈریس 360 دن 360 ڈریس. لوگوں نے کہا حضرت آپ تو غریبی کی اور فقر کی باتیں کرتے ہیں اور روزانہ نیا ڈریس اوپر سے نیچے تک میچنگ پورا پہنتے ہیں. فرمایا یہ تو ایک اللہ کا بندہ دیتا ہے اور پورے سال کے جوڑے دیتا ہے اور وہ میں پہنتا ہوں اور شام کے کنارے پر صدقہ کر دیتا ہوں اور دوسرے دن صبح میں وہ اور نیا بھیج دیتا ہے اس کی تمنا میں پہنتا ہوں, ورنہ مجھے اس سے کوئی محبت اور کوئی تعلق نہیں. میرے نزدیک یہ اور ٹاٹ دونوں برابر. آج کل تو لوگ ایسا پہنتے ہیں کہ بوڑھا بھی شادی کے دن ایسا پہنتا ہے کہ ایک مرتبہ یہ گمان ہمیں لگتا ہے کہ شاید یہ دلہا ہوگا. غریب کا سب والا ایمبرائڈری یہاں وہاں, ارے بھائی بڑھاپے میں سادہ انسان بن کے رہے تو اب جو ہے ایمبرائڈری والا بڑھاپے کے اندر پہن رہا. ہمارے دوست تھے انہوں نے تو اوپر سے یوں کہا کہ آپ نے تو خالہ جان کا کرتا پہن لیا. انہوں نے کہا نہیں ہے میرا ہے خالہ جان کا نہیں ہے. پر میں بھائی مردوں کو مردوں کی شان کا لباس پہننا ہے. تو فرماتے ہیں عبد الرحمن ابن عوف رضی اللہ تعالیٰ عنہ کی تجارت میں اور آپ نہیں کر سکتے. سے اتنی بڑی تجارت کی. برما کے بغداد کے اندر بھی گوڈاؤن ہے اور کوفہ کے اندر بھی گوڈاؤن ہے اور مصر کے اندر بھی گوڈاؤن ہے. مدینے میں مکانات ہیں, مکے میں مکانات ہیں. دربار خان اتنا لمبا لگا ہوا ہے, 150-200 آدمی بیٹھے ہوئے ہیں اور عبدالرحمن ابن عوف رضی اللہ تعالیٰ عنہ آئے اور لقمہ اٹھایا اور رونا شروع کیا. کون سی چیز رو رہی ہے؟ کہا خطاب ابن خرق عرب رضی اللہ تعالیٰ عنہ کو جو تکلیفیں پہنچی تھی وہ یاد آ رہی ہیں. حضرت بلال رضی اللہ تعالیٰ عنہ نے جو غم اٹھائے تھے, جو مشقتیں جھیلی تھی وہ یاد آ رہی ہیں. میں سوچ رہا ہوں اللہ دنیا میں سب دے کر آخرت میں ہمارا اجر کمل کر دینا. لوگ بیٹھنے والے بھی ایسے تھے کہ وہ بھی رو رہے ہیں. یہاں تک کہ دسترخوان دو دو وقت تین تین وقت سے ہی اٹھ جاتا ہے. مال ہے لیکن مال سے کوئی نسبت نہیں ہے, کوئی تعلق نہیں ہے. اور ایک اللہ والے بھی یہاں بیچارہ کوئی پہنچا تھا, کروڑوں کا سامان چل رہا ہے, اس نے سوچا یہ تو بیچارہ بڑا دنیا دار آدمی ہے, تھان کپڑے کے لگے ہیں, ریشم کے لگے ہیں, مشک و عنبر کے لگے ہیں, لاکھوں روپیہ گنا جا رہا ہے, لیا جا رہا ہے. ارے یہ ٹھیکروں سے تعلق کچھ بھی نہیں تھا. حضرت نے سر اٹھا کر فرمایا بھائی آپ ابھی آئے ہیں, ذرا استنجا کے ڈھیلے ذرا لے کے آنا پاس. یہ باہر گئے تو انہوں نے توجہ دینا شروع کیا. جو ڈھیلا اٹھاتے ہیں سونے کا, جو ڈھیلا اٹھاتے ہیں چاندی کا, لاکھوں کر کے اسے پھینک دیتے ہیں کہ بھئی یہ سونے کا ڈھیلا اور چاندی کا ڈھیلا اس سے استنجا تھوڑا کر سکتے ہیں, مجھے تو مٹی کے ڈھیلے کی ضرورت ہے. واپس آئے خالی ہاتھ سے. حضرت نے پوچھا کہ لائے نہیں وہ ڈھیلا, نہیں لائے مٹی کا؟ فرمایا جو ڈھیلا اٹھاتا ہوں سونے کا, جو ڈھیلا اٹھاتا ہوں چاندی کا. فرمایا ایسے مال کو کیا کریں گے جس سے استنجا بھی نہیں کر سکتے؟ تم نے وہ چیز میرے دل میں لگا دی جس کو میں یہ حیثیت بھی نہیں دیتا. تو تلاش کرنے کو گئے, استنجا کا ڈھیلا بھی نہ ملا. وہ مال کیا کام کا جس سے استنجا بھی نہ کیا جا سکتا؟ بات اصل میں یہ ہے کہ اہل اللہ کی مجالس جو ہوتی ہیں, اللہ والے جو ہوتے ہیں, ان کے یہاں بڑے بڑے مالدار بھی آتے ہیں, لیکن وہ یہی نقطۂ نظر کو ٹھیک کرتے ہیں کہ مال تمہارے لیے کہیں جہنم میں جانے کا سبب نہ بن جائے, وسیلہ نہ بن جائے. مال ہو تو پھر حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کی طرح ہو کہ اپنے مال سے آدمی جنت کی طرف چلنے والا بن جائے, عبد الرحمن ابن عوف رضی اللہ تعالیٰ عنہ کی طرح ہو کہ اپنے مال سے جنت کمانے والا اللہ اور اس کے رسول کی رضا حاصل کرنے والا بن جائے. بس بات اصل میں یہ ہے کہ موجودہ دور مال کے اعتبار سے فتنوں کا دور ہے, اور ایسے زمانے میں ہمیں اللہ کی مجالس اور اللہ والوں سے اپنے تعلق کو جوڑنا, ان سے جو ہے اپنے تمام معاملات کے مشورے کرتے رہنا, یہ بڑا ضروری ہے تاکہ اس کے ذریعے سے ہماری آخرت بھی نہ بگڑے اور یہ مال ہمارے لیے وبال کا اور مصیبتوں کے آنے کا سبب اور ذریعہ نہ بنے, بلکہ یہ خیر کا ذریعہ بن جائے, اچھے کاموں میں استعمال ہو اور اچھے کاموں میں لگنے والا بن جائے. ہمارے بزرگ تھے, انہوں نے ایک مطلب واقعہ بیان کیا کہ ایک صاحب گئے ڈاکٹر کے یہاں, بڑی عمر تھی, 80 سال کی عمر تھی, ہارٹ سرجری اوپن سرجری کرنے کا ڈاکٹر نے کہا. تو انہوں نے پوچھا کتنا خرچ ہوگا؟ مال کی کوئی کمی نہیں تھی ان کے یہاں. انہوں نے کہا بس یہ کوئی 5-6 لاکھ روپے کا خرچہ ہے اس زمانے کے اعتبار سے. انہوں نے اپنے لڑکے سے کہا کہ میری عمر کتنی ہے اس کے اعتبار سے میں یہ ڈاکٹر کو پوچھ لوں کہ اگر 5 لاکھ روپے خرچ کروں گا تو مجھے 5 سال کی گارنٹی یہ دے دیتا ہوں کیا؟ کیونکہ 5 لاکھ دے کے بھی 5 سال ملتے ہوں تو یہ سودا کوئی غلط نہیں ہے. پوچھا ڈاکٹر صاحب, ڈاکٹر صاحب 5 لاکھ روپے میں کوئی پرابلم نہیں بنے تو طرح آپ کی بڑی ہے, پر آپ 5-1 برس میں ہماری لائف بد ہے اور لائف میں ورتمان میں کوئی گارنٹی نہیں. لائف تو جتنی ہو اتنی آپ نے لینے آگے لگتے پرمان لائف کا رشن جارے مانس تھا دنیا کے اندر تیار 4 وسطو یعنی لکھائی ہے یعنی اندر یعنی زندگی پر لکھائی نہیں ہو رہی یہ زندگی کی بھی گیتے یعنی کیا ہے ختم تشے تے پہلا ختم کروانی نہ دیئے باپا ختم کروانی اسی وقت جائے گی وہ زندگی ختم ہو. ارے تمہاری تو گارنٹی کی بات سائٹ پر رہی اور ماری لائف کی بھی آپریشن کرتا کرتا وہ بھی پٹی جا میں کہتا ہوں اب کیا کرتا ہوں. بچے سے کہا लाख खर्च करके भी अगर ये घड़ी बंद हो गई मैं क्या कर सकता हूँ, बैटरी फ्लैट हो गई मैं क्या कर सकता हूँ, ये 5 लाख का ऑपरेशन लेके कब्र में चला जाऊंगा, 5 लाख तो सीधे तो मैं बंद कर दिया। जिंदगी तो जितनी मिलनी है उतनी मिलेगी, अल्लाह अल्लाह करके गुजार दूंगा, लेकिन 5 लाख रुपए कोई अल्लाह के रास्ते में लगा दूं, कोई मदरसे में लगा दूं, कोई गरीब पर लगा दूं, कोई मस्जिद में लगा दूं, हाँ कोई मुसाफिर खाने में लगा दूं, कोई कुआं बनवा दूं, कोई खैर के काम करवा दूं, मैं चला भी जाऊंगा जब भी उसका आदमी जो है मुझे मिलता रहेगा, ये ऑपरेशन पर तो मुझे कुछ मिलने वाला है नहीं। सोच की बात है। और इस पर कोई आदमी ये ना सोचना शुरू कर दे कि क्या अब हम हार्ट की कोई प्रॉब्लम आए तो क्या मस्जिदें बनवाते रहे, दिल का प्रॉब्लम जो है हल ना करे, ये मसला नहीं है। ये तो सोच की बात है कि वो आदमी ने अल्लाह के बदले में ये सोचा कि जो होना होगा हो जाएगा, लेकिन मेरी कम से कम आखिरत माल के जरिए से संभल जाए संवर जाए, तो ये बहुत बड़ी बात होगी। आज तो इत्तेफाक इसी बात पर और इतनी सी बात पर करते हैं, अल्लाह ताला हमें समझने की तौफीक अता फरमाए। मैंने छोटा सा आयत का एक टुकड़ा आपके सामने पढ़ा है, अल्लाह ताला ने कल्ब की हालत को यहाँ पर बयान फरमाया है, फरमाया कौन सा कल्ब जन्नत में जगह पाएगा है। फरमाते यौम ला यन्फाउ मालुन वला बनून, एक दिन वो आने वाला है कि जब माल भी इंसान को काम नहीं आएगा। कुरान करीम में है कि काफिरीन जब देखेंगे जहन्नम का अंगारा और दहकती हुई हालत और वहां की भयानकता, तो वो यूं कहेंगे कि ए अल्लाह हम पूरी हुए जमीन जितनी है वो तमाम सोने और गोल्ड से भरकर दे देते हैं, लेकिन कम से कम जहन्नम से छुटकारा मिल जाए। फरमाया ला इलाहा इल्लल्लाह पढ़ने वाले को छुटकारा मिलेगा, तुम्हारे सोने और चांदी की मुझे कोई जरूरत नहीं। इससे अंदाजा लगाओ कि कलमे की कीमत क्या बनती है, ईमान की कीमत क्या बनती है, और अल्लाह का नाम लेने की कीमत क्या बनती है। वो यहाँ जो है बहुत वाज़ह तरीके पर हमें समझ में आता है। अल्लाह ताला हमें समझने की तौफीक अता फरमाए। असल में जब नेमतें होती हैं आदमी को कदर नहीं होती। कल्बे सलीम वो है जिसके अंदर आखिरत वाला दरवाजा खुला हुआ है, ईमान की सलामती वाला, अकीदों की सलामती वाला, अल्लाह से ताल्लुक रखने वाला दिल, इसको कल्बे सलीम कहा, तंदुरुस्त दिल कहा। फरमाया जन्नत में बीमारों की कोई गुंजाइश नहीं, तो बीमार दिल वाले की भी कोई गुंजाइश नहीं, अंदर के बिगाड़ वाला दिल अल्लाह के यहाँ नहीं चलेगा। अल्लाह फरमाते हैं वो यूं समझता हो कि माल की बुनियाद पर जन्नत जीत लूंगा और औलाद की बुनियाद पर जन्नत मिलेगी, गलत बात है। सिर्फ माल जन्नतों में नहीं ले जाएगा, सिर्फ औलाद की बुनियाद पर आदमी जन्नतों में नहीं जाएगा, खुद अपना भी अमल चाहिए। ईमान और कल्बे सलीम है ये तंदुरुस्त दिल तो जन्नत में जाएगा, और जिसमें ये दिल लगा हुआ है वो जिस्म को भी अल्लाह जन्नत में ले जाएगा। क्या फरमाते हैं यौम ला यन्फाउ मालुन वला बनून, वो दिन है कि जिसमें न औलाद काम आएगी और न माल के ढेर वहां दे दो तो काम आएंगे, तो क्या काम आएगा वहां। फरमाइल्ला मन अतल्ला बिकल्बिन सलीम, अल्लाह के यहां ईमान की सलामती वाला, अकीदों की दुरुस्ती और तंदुरुस्ती वाला दिल जो होगा वो पसंद किया जाएगा। दुनिया में आदमी बीमार फल पसंद नहीं करता, दाग वाले सेब पसंद नहीं करता, अल्लाह के दरबार में दुनिया के दाग लगा हुआ दिल पसंद नहीं किया जाता। अल्लाह ताला हमें उसकी जिक्र वाली और यादों वाली जिंदगी नसीब फरमाए, और गफलत से अल्लाह ताला हम सब की हिफाजत फरमाए। आखिर दवाना में अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अब से थोड़ी देर तक इंशाअल्लाह तहलील लिसानी ला इलाहा इल्लल्लाह का जिक्र करें। Yeah. ماں بہنیں زور سے ذکر نہیں کریں گی، یہاں بیٹھے ہوئے حضرات کو جہرن جو ہے وہ ذکر کریں گے، روشنیاں بند کر دیں اور دعا کر، یہ روشنیاں بند رہیں گی اور جب دعا ختم ہو تو پھر جاری کر سکتے ہیں. یار رگ عرب تو میرا اور میں تیرا، یار رہوں تجھ سے فقط مجھ کو محبت، خلق سے میں بیزار رہوں، ہر دم ذکر و فکر میں تیری مست كثيرا كثيرا. ہڈیاں بھی یہاں ایک اصل اور ان کی ہڈی کی حیثیت رکھتا ہے اور مراقبہ مقصد نہیں ہے, مقصد تک پہنچنے کا ذریعہ ہے. مقصد تو صرف اللہ کو راضی کرنا ہے, سلسلے جتنے بھی ہوں سب کا مقصد جو ہے اللہ کی رضا ہے اور اخلاص کا پیدا کرنا ہے, اور اسی کے سلسلے میں یہ چھوٹی سی محنت بھی ہے. مراقبہ اللہ کی رحمت کے انتظار میں بیٹھنے کا نام ہے اور صرف تصور کرنے کا نام ہے. آنکھیں بند ہو, زبان سے کچھ نہیں کہنا, بے اختیار کوئی بات نکل جائے تو الگ ہے, اور اسی طرح سر کو دل کی طرف جہاں ضرب لگائی ہے ذرا سا جھکانا اور صرف تصور کرنا اللہ کی رحمت برس رہی ہے اور میرے دل میں سما رہی ہے اور دل اللہ 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 مقتدی بیدار شو بیدار شو بیدار شو
اللہ.
غفلت میں ڈوبے ہوئے دل جاتا ہے, سب سے بڑی غفلت تو ہمارے دل کی ہے کہ ہم نے اسے مردہ بنا دیا ہے. دل مردہ دل نہیں ہے اسے زندہ کر دوبارہ, کہ یہی ہے ملتوں کے مرضے کو من کا چارہ. در ذکر حق مشغول شو مشغول شو مشغول شو اللہ کی یاد میں مشغول ہو جا, دل کا اصلی کام اللہ کی یاد. عزیزوں دوستوں یاروں یہ دنیا دار پانی دل سے من لگاؤ تم لحد میں جا بنائی جو آیا بغیر تان خسال دنیا میں آئے کوئی گئی دل بے نور کو پر نور کر دے, دل مغموم کو بس نور کر دے. دلوں کے غم جو گناہوں کی وجہ سے ہوتے ہیں اس کو دور کرنے کا راستہ ہے ذکر اللہ, اللہ کی یاد, اللہ کا نام طاعت عبادت دور ہے اور گناہ ظلمت.
روزہ دل میں شمع میرا زاگر سنور جائے الہی, میرے باطن کی ظلمت دور کر دے.
کفایت کامل عطا فرما. اللہ جو قید خانوں میں برداشت کر رہے ہیں صعوبتیں اللہ ان کو آزادی نصیب فرما اور عزت کے ساتھ رہائی عطا فرما. اور عدالتوں میں جن کے مقدمے ہیں جس کی وجہ سے برسوں سے لوگ پریشان ہیں اللہ ان کو آسانی کے ساتھ حل ہونے کی شکلیں پیدا فرما. اللہ اس پورے مجمع کی مغفرت فرما اور امت کے ایک ایک فرد کی مغفرت فرما اور دعائیں اپنے فضل و کرم حبیب پاک صلی اللہ علیہ وسلم کے صدقے میں منظور فرما. برحمتک یا ارحم الراحمین. Thank you.